नमस्कार। बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो नेपाली जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौं। फैलदै गएको सिप र क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आजको कार्यक्रम भने झापामा मासुजन्य उत्पादनको अवस्था र अवसरका बारेमा केन्द्रित छ। झापामा बाख्रा पालनको अवस्था, मासुको माग, व्यावसायिक सम्भाव्यता र कृषकहरूको चासोका बारेमा छलफल गर्छौ।
घरमा यसो खानापिनाको लागि, सागसब्जीको लागि, चामल इत्यादि कुराहरूमा सहयोग पुगेको छ।
बाख्रा पालनको विकास र विस्तारका लागि सम्बन्धित निकायको काम, योजना र उपलब्धिसँगै शरणार्थी शिविरमा खपत हुने मासुको प्रकृति र कारोबारको चर्चा गर्छौ। पुनर्वास भएका भुटानी शरणार्थीको हाल खबर पनि छँदैछ।
एकजनाले चाहिँ एउटा घर धान्नु, गाडीलाई अब गाडी बिना यहाँ संस्कृतिको गाडी हुनु पर्दो रहेछ। परिवारमा जतिजना काम गर्छन् आफ्नो गाडी हुनै पर्ने।
कार्यक्रम शुरू गर्नु अघि केही गतिविधि।
भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्लेले नेपाल र भुटान बीच वार्ता मार्फत शरणार्थी समस्या टुंग्याउने भनिए पनि नेपालको अस्थिर राजनीतिका कारण प्रक्रिया अघि बढ़न नसकेको बताउनु भएको छ। गएको सोमबार संसदको संयुक्त बैठकमा स्टेट अफ द नेशन रिपोर्ट प्रस्तुत गर्दै भुटानी प्रधानमन्त्री थिन्लेले शरणार्थीलाई पुनर्वास गराउने राष्ट्रहरूलाई धन्यवाद दिनुभएको क्युनसेलले छापेको छ। गएको मेको अन्त्यसम्ममा 60,000 भन्दा धेरै शरणार्थी तेस्रो देश पुनर्वास भएको जानकारी गराउँदै तेस्रो देश पुनर्वास भएका शरणार्थीले आशा र आत्मविश्वास सहितको नयाँ जीवन र सुनिश्चित भविष्य पाएको बताउनुभयो। यसअघि गएको वर्ष स्टेट अफ द नेशन रिपोर्ट प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्रीले नेपालका शरणार्थी शिविरमा रहेका मान्छेहरू भुटानका लागि राजनैतिक, सामाजिक र सुरक्षाको हिसाबले निकै चुनौतीपूर्ण रहेको बताउनु भएको थियो।
धान खेतीका लागि आवश्यक मलको अभावमा हैरान बनेका झापाका किसानहरू पर्याप्त सिंचाईको अभावले थप मर्कामा परेका छन्। सिंचाई अभावले अहिलेसम्म झापामा 35% खेतीयोग्य जमिनमा मात्र रोपाई भएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ। सिंचाई अभावले मनसुनी वर्षा कुरेर बसेका कतिपय किसान धानको बिउ छिप्पिसकेपछि चिन्तित बनेका छन्। झापामा 97,700 हेक्टरमा वर्षे धान लगाइन्छ भने जिल्लामा रहेको एकमात्र कन्काई सिंचाई आयोजनाको क्षमता भने जम्मा 40,000 हेक्टर मात्रै छ।
कृषि क्षेत्रमा क्रियाशील झापाका महिलाहरूलाई भिन्न भिन्न बाली लगाउने तरिका र उत्पादित वस्तुलाई कसरी बेच्ने भन्ने बारेमा सिकाइएको छ। कृषिमा विविधीकरण र बजार व्यवस्थापन बारे जानकारी दिएर महिलाको आय आर्जन बढ़ाउन तालिम गरिएको हो। शान्ति समिति अध्ययन केन्द्रले जिल्ला कृषि विकास कार्यालय र जिल्ला शिक्षा कार्यालयको सहयोगमा झापा दमकमा भएको 3 दिने तालिम आज सकिएको छ। तालिममा 36 जना महिला सहभागी थिए।
आफूले पढ़ाएका विद्यार्थीको मूल्यांकन कसरी गर्ने भन्ने बारेमा झापाका 6 उच्च माध्यमिक विद्यालयका 32 शिक्षकलाई तालिम दिइएको छ। झापाको दमकमा भएको 3 दिने तालिममा विद्यार्थीको निरन्तर पढ़ाई स्तर, परियोजना कार्य, कक्षा कार्य आदिको मूल्यांकन विषय केन्द्रित थियो।
भारतसँग सिमाना जोड़िएको झापाको खजुरगाछी गाउँ विकास समितिमा भएको 2 दिने निशुल्क स्वास्थ्य शिविरमा 500 भन्दा धेरैले स्वास्थ्य जाँच गरेका छन्। शिविरमा गौरीगंज, खजुरगछी, तोपगाछी, कोहबरा र कोरोबारी क्षेत्रका बासिन्दाले स्वास्थ्य जाँच गरेका थिए। जिल्ला जनस्वास्थ्य कार्यालय झापाले गरेको शिविरमा मेची अञ्चल अस्पताल भद्रपुर, आमदा अस्पताल दमक र मेची आँखा अस्पताल बिर्तामोडले प्राविधिक सहयोग गरेका थिए।
रेडियो कार्यक्रम समृद्धिको यात्राको आजको यात्रा चाहिँ झापाका किसानहरूको कर्म हेर्दै शुरू गरौं। झापाका किसानहरूले गरेको बाख्रा पालनले घर खर्चको जुहोसँगै गतिलो उन्नति पनि भएको छ। कार्यक्रममा एकैछिन चर्चा गरौं झापामा बाख्रा पालनको अवस्था, मासुको माग, व्यावसायिक सम्भाव्यता र यसप्रति कृषकहरूको चासोको।
झापाको सुरुङ्गा 4 कोटी होम कनकाई नदीको बगर टोलकी गायत्रा चुनाल बाख्रालाई टाट्नमा घाँस हाल्न व्यस्त हुनुहुन्छ।
6-15 वटा छन्, अब ब्याउँदा गर्दा लगभग पुग्छन्। 2टा माउ छन्, साना 2टा पाठा छन्, अनि 6-7 वटा जति खसी छन्।
यतिका बिघ्न 15-16 वटा खसी बाख्रालाई खाने घाँस चाहिँ कहाँबाट जुटाउनुहुन्छ तपाईँहरू?
ए, हामी नर्सरीबाट दाना पानी यसो चोकरहरू खुवाउँछौँ, नर्सरीबाट घाँस ल्याउँछौँ।
वर्षमा कति जतिको खसी बाख्रा बेचिन्छ?
त्यस्तै 20,000 बेचिन्छ होला। अझै अब भर्खर साना छन्, ठुला हुनै छन्।
यसको कमाइले तपाईँहरूको परिवारमा कस्तो घर खर्च चलाउन कतिको मदत मिलेको छ?
मदत मिलेको छ। अब घरमा यसो खानापिनाको लागि, सागसब्जीको लागि, चामल इत्यादि कुराहरूमा सहयोग पुगेको छ।
दम्स्याइलो घाँसे मैदान वरपरका सबैजसो घरमा बाख्राको अलग्गै खोर छ। नभएको पनि 10-15 खसी बाख्रा उग्राएका देखिन्छन्। यो इलमबाट घर गुजारामा निकै भर्थेक मिलेको छ मेहनत गर्ने किसानलाई। सुरुङ्गा चारकै अर्को घरको खोरमा बाख्रा स्याहार्दै गरेकी एकजना महिला
तारा सुवेदी 10-12 छन्। दुई माउ छन् अनि अरू सबै खसी नै छन्। पाठा पनि छन्, खसी पारेको पनि छैन, मसिनै छन्। यस्तै छ।
घाँस चाहिँ कहाँबाट ल्याउनुहुन्छ? मुठाको घाँस ल्याउनु भएको छ।
मुठा घाँस चाहिँ अब यसो खोजखाज गर्यो जङ्गलबाट।
यो कुन जातको बाख्रा हो?
विकासीबाट छैन, लोकल बाख्रा हुन्। हामीलाई लोकलै ठिक लाग्छ। अब ठुलो सन्तानको बाख्रा पाल्दा धेरै स्याहार गर्नुपर्छ, चिसो सहन्न त्यो बाख्राले। ए लोकल बाख्रा ठिक हुन्छ, चिसो पनि सहन्छ, झरीमा पनि चर्न सक्छ यो बाख्रा चाहिँ।
वर्षमा कति जतिको खसी बाख्रा बेचिन्छ होला?
कुनै साल राम्रै दिएको हुन्छ, कुनै साल चाहिँ नामले अलिकति खतरा गरेको हुन्छ। त्यसकारणले चाहिँ यसै भन्न सकिँदैन यो विषयमा। लगभग यस्तै हो, दुःख सुख गरेर 30,000।
एउटा खसी जस्तो यहाँ भएको ऊ त्यो पल्लो छेउको त्यो सिन्दुरे रङको खसी, त्यतिको खसीलाई कति पर्छ अहिले?
त्यतिको खसीलाई अहिले किन्न जाँदाखेरि 10-12 11,000 पर्छ।
यहाँ त्यसो अहिले खसी कतिवटा? 1, 2, 3, 4
चारवटा मात्रै होइन, ती चारवटा यी चारवटा यी पाठै हुन्, छ सातवटा छन्।
बिहानदेखि बेलुकासम्म यिनलाई गर्नुपर्ने स्याहार चाहिँ के?
घाँस पानी दिनुपर्छ, 3 यिनीहरूलाई अब खुवाउनु पर्छ। अब चोकरहरू, बरनहरू, मकैको पिठोहरू यस्तै खुवाउँदैछौँ हामीले।
झापामा बसोबास गर्ने 1.25 लाख परिवार मध्ये 80,000 बढी परिवार खेती किसानी र त्यससँगै पशुपालनको काममा छन्। झापामा पालिएका खसी बाख्रा जिल्लाका शनिश्चरे, सुरुङ्गा, दमक र भद्रपुरमा हरेक हप्ता लाग्ने पशुहाटमा बेच्न लगिन्छन्। शनिबारको दिन सुरुङ्गा बजारमा बेच्न खसी लैजाँदै गरेका एकजना किसान
लिम्बू
सिन्दुरे बाख्रो बेच्न लग्या।
हजुर।
खसी पार्नु भएको कति भयो यसलाई?
खसी पारेको धेरै भएन, 6-7 महिना भयो।
कति दाम राख्नु भएको छ यसको?
यसको धेरै होइन, 6,000 मात्रै राखिदिएको। तल धेर त होइन, 14 लिएर 15 होला।
15 जति होला।
हजुर।
अहिले त खसीको मासु 400 केजी छ कि?
400 छ।
त्यतिकै डल्लै बेच्दाखेरि त तौल अलिकति धेरै भए पनि त यसको फोहोरहरू फ्याँक्ने हुन्छ होइन?
हजुर, त्यो फोहोर फ्याँक्दा गर्दा अलिकति डल्लै बेच्दाखेरि आफूलाई फाइदा, काटेर बेच्दाखेरि अलिक झन्झट पनि, हामीलाई डल्लै बेच्दाखेरि राम्रो।
कतिवटा पाल्नु भएको छ घरमा बाख्राहरू? अरू पनि त होला नि।
बाख्रा 6-20 वर्षमा धेरै हुँदैन, 5-7 बेचिन्छ। हुन्छ, त्यसो त खसी मात्रै हुँदा अलिक धेरै हुन्थ्यो, तर कोही पाठा पाठी यसरी बेचिन्छ, नहुँदा पनि यसो 30-35,000-40,000 यसरी नै हुन्छ। आफूलाई खाना, यसो वरपर लुगाफाटा यस्तोहरू चल्छ।
ल, तपाईँले भनेकै दाममा बेचियोस् बेच्नु होला।
हवस् हवस् हवस्।
झापाका खसी बजारहरू मध्ये पूर्वोत्तर झापाको शनिश्चरे बजार निकै पुरानो हो। यो 50 वर्षदेखिको हाट बजार हो। यहाँको शनिबारे हाटमा हिजो आज 25 लाख बढीको खसी बाख्रा किनबेच भइरहेको छ। एकजना पुराना व्यापारी दलबहादुर गुरुङ:
मैले पनि यो बजारमा भनेको अहिले 37 भयो यो बजारमा व्यापार गर्न थालेको। शनिबारको दिन लाग्छ म्याक्सिमम भनेको सिजनमा 800 लगेर 1,000 बाख्रा खसी हुन्छ यहाँ। शनिबारको दिन बिक्री हुन्छ।
1,000 जति खसी बिक्दा भनेको कति पैसाको कारोबार हुन्छ यहाँ?
भनौँ 25-30 लाखको कारोबार आरआर हुन्छ यो बजारमा
प्रत्येक हप्ता।
प्रत्येक हप्ता।
तपाईँले आज चाहिँ के कति किन्नुभयो?
आज मैले किने तपाईँको 1,83,000 किने। मैले के अरे खसी किने 20 र बाख्रा किने 8।
कहाँ लगेर बेच्ने अब?
अब यो कसै कुनै बुधबारे गयो, कुनै शनिश्चरे गयो, कोही धुलावाडी गएको छ, कोही भद्रपुर गएको छ, कोही दमक गयो। अब बाख्रा चाहिँ भनेको सिलगढी जाँदैछ।
यो ट्रकमा अहिले लोड गरेर बाख्रा लान आँट्यो हो?
हजुर, यो सिलगढी जाने बाख्रा हो, यो अहिले गाडीमा लाँदैछ।
तपाईँले पनि बेच्नुभयो यहाँ आफ्ना बाख्रा?
बेचेको छु।
खसी चाहिँ कसरी गोटा सरदर कसरी किन्नुभयो?
मैले सरदर खसी मेरो 81 दाम परेको थियो। 81 दाम परेको थियो। कोही मैले 9 बेचे, कोही 76 बेचे, कोही के अरे 7,300 मात्रै पनि बेच्यो।
झापाका सबैजसो हप्ते पशु बजारमा हरेक हप्ता 60 लाख बढीको खसी बाख्राको व्यापार भइरहेको व्यापारीहरू बताउँछन्। यहाँ खसी बाख्रा किन्न आउने कतिपय भारतीय व्यापारी नै हुन्। भारतका पश्चिम बंगालका सैन्य अड्डाहरूमा खानकीको लागि खसी बाख्रा आपूर्ति गर्ने इजहार मियाले खसी बाख्रा किन्न झापाको शनिश्चरे बजार धाउन थालेको 3 बितिसक्यो। ट्रकमा लोड गर्दैछ तपाईँकै त होला नि यो?
हजुर।
कतिवटा लाने आज?
80
के सबै बाख्री हो यो चाहिँ?
सबै बाख्रा। हजुर।
के को लागि बाख्री
आर्मी सप्लाई जान्छ आर्मी सप्लाई
तपाईँ यहाँबाट कति लानुहुन्छ हप्तामा कतिवटा
300-400 हामी शनिबार शुक्रबार बुधबार
वहाँ इन्डियामा चाहिँ पाइँदैन बाख्राहरू कि
पाइन्छ यता अलिक ठुलो हुन्छ उता अलिक सानो हुन्छ त्यही कारण लान्छ यहाँबाट
जस्तो 90 लानुभयो आज कति जति नाफा हुन्छ होला
2000 हुन्छ
खासै योजना बिना आफू खुसी व्यक्तिहरूले घरको खर्च र गर्जो टार्न गरेको खसी बाख्रा पालन हजारौं झापाली किसान र पशुपालकको लागि राम्रो आर्थिक उन्नतिको मेलो बनेको छ
व्यवसायीहरूका अनुसार झापामा खसी बोकाको मासु वर्षमा 10 करोड रूपियाँ बराबरको कारोबार हुन्छ माग यति धेरै हुनु भनेको व्यावसायिक रूपमा बाख्रा पालनको सम्भाव्यता हुनु पनि हो तर झापाका किसानहरूले निर्वाहमुखी हिसाबमा मात्रै बाख्रा पालिरहेका छन् बाख्रा पालनको विकास र विस्तारका लागि सम्बन्धित निकायको काम योजना र उपलब्धि के छन् त सुनौ पशु सेवा केन्द्र झापा दमकका प्रमुख विनोद कुमार साफिनका कुरा
पहिलेको प्रवृत्ति भन्दा अहिले जहाँसम्म लाग्छ आधुनिक प्रवृत्ति भन्दा झापा जिल्ला डिस्ट्रिक्ट भरिमा 2-4 ठाउँमा अलि राम्रो तरिकाले पाल्न पनि रहेछ र एउटा जुन ब्याङ्क छ त्यहाँबाट साटासाट कार्यक्रममा पनि बाख्रा हामी दिन्छौँ समुकृतमा बाख्राको बोका अहिले रोग सम्बन्धीमा त्यस्तो किसिमको महामारी रोग बाख्रामा देखिएन देखियो भने वही पीपीआर हो पीपीआरको रोग चाहिँ के अरे हामी नेपाल सरकारबाट निशुल्क हामी खोप दिइरहेका छौँ त्यसको उल्टे लगाउने मान्छेलाई प्राविधिकलाई ग्रामीण स्वास्थ्य कार्यकर्ताद्वारा हामी भ्याक्सिन डिस्ट्रिब्युट गर्छौँ प्रत्येक 6-6 महिनामा मानव नैले बाख्राको लागि अलबेन्डा जोल सरकारमा अब जहाँ समूह छ हाम्रो समूह गठन छ बाख्रा पालन जहाँ समूह छ त्यो हामी चाहिँ के अरे निशुल्क बाख्राका लागि पैसा पनि बाख्राका लागि पालनका लागि चाहिँ के अरे प्रत्येक साल चाहिँ के अरे 5-5 बाख्रा पनि वितरण गर्ने समूहमा र चाहिँ के त्यसको जन्मेको पठापाटीबाट पनि त्यो थप चाहिँ के अरे कृषकलाई वितरण गर्थ्यौँ निशुल्क र अहिले हाल त्यो कार्यक्रम छैन तर बाख्रा समूह अहिले पनि छ हाम्रो 17 सेवा केन्द्र छ झापा जिल्लामा र प्रत्येक सेवा केन्द्र कार्य क्षेत्रमा बाख्रा पालन पहिले भन्दा अहिले उन्नत किसिमको जस्तै जमुना पारी भए अनि कोही बिटल पाल्छ कोही चाहिँ के अरे बारबारी जातको पाल्छ र सानन र स्थानीय बाख्रा
किन अहिले बाख्रा पालनको क्रम अहिले किन बढ्या होला
थोरै पुँजी लगानीमा फाइदा अलि सन्तोषजनक भइराखेको छ र आफ्नो सानो तिनो बच्चाहरूको पढाइ लेखाइको आफ्नो छोराछोरीको पढाइ लेखाइको लागि किनकि गरिब मान्छेले ठुलो जातको गाई भैँसी अहिले 50-60 हजार मूल्य पर्न जान्छ त्यो पाल्न अलि गाह्रो छ र बाख्रा चाहिँ के अरे 1500-2000 पठापाठी पाइहाल्छ त्यो पाल्न पनि सजिलो छ र बाख्रा पालनबाट एउटा के छ अब चाहिँ के अरे जो अहिले मानौँ 10 बाख्रा पाल्छ एकटा बाख्रा बराबर सालको एक रोप्नी जग्गाको लागि मल पनि खोज्नु पर्दैन त्यही म बाख्राको मलबाट नै उपयोगबाट त्यो चाहिँ के अरे कम्पोस्ट मल भइहाल्छ र बाख्राको पालनबाट चाहिँ के अरे विभिन्न बाख्राको छल्लाको पनि उपयोग हुने र मासु पनि उचित भाव अहिले भइरहेछ उनी निर्यात र आयातको लागि खरिद बिक्रीको लागि यहाँ दमक नगरपालिकामा नेपालका पहिलो एउटा पशु हाट बजार छ बिक्री वितरणका लागि पनि केही पर्दैन
बाख्रा पालनको लागि सरकारले के कस्तो सुविधा अर्थात् सहुलियत उपलब्ध गराएको छ
खास गरी डाइरेक्ट फोकस छैन र बाख्राका एउटा बाख्रा पालनको अगर समूहकृत गरेर अनि हामी एउटा समूह गठन गर्छौँ एउटा गाउँमा गएर एउटा वार्डमा गएर ठ्याक एउटा फोकस पोइन्ट कायम गरेर समूह गठन गर्छ र समूह गठन भइसकेपछि बाख्रामा लाग्ने कुनै प्रकारको रोग त्यसको रोकथामको लागि साधारण प्राथमिक उपचारको लागि हाम्रो नेपाल सरकार यानि जिल्ला पशु सेवा कार्यालयद्वारा पशु सेवा उपकेन्द्र प्राविधिक सरसल्लाह र चाहिँ के अरे प्लस चाहिँ के अरे त्यसको प्राथमिक उपचारको लागि चाहिँ के अरे उपलब्ध हामी सेवा केन्द्रबाट गराउँछौ अब त्यसैमा पाल्ने चाहिँ के अरे त्यो कृषकहरूलाई समय समयमा बाख्रा पालन सम्बन्धी हामी तालिम दिलाउँछौँ नेपाल सरकारले 4 दिने 5 दिने 7 दिने भ्रमण हुन्छ तालिम हुन्छ त्यो निशुल्क नेपाल सरकारले गराउँछ खोर निर्माणको लागि हामी चाहिँ के अरे तालिमको लागि पठाउँछौ क्षेत्रीय तालिम केन्द्र पशु सेवा तालिम केन्द्र दुहुबी छ त्यहाँ हाम्रो सालको लक्ष्य हुन्छ त्यो अनुसार त्यो समूहभित्रबाट हामी छनौट गरेर उत्कृष्ट कृषकलाई र राम्रो कृषकलाई त्यहाँ हामी तालिमको लागि पठाउँछौँ जिल्ला पशु सेवा कार्यालयद्वारा त्यसको लाग्ने खर्च नेपाल सरकार नै बेहोर्छ
उहाँ हुनुहुन्थ्यो पशु सेवा केन्द्र दमकका प्रमुख विनोद कुमार साफिन बाख्रा पालनको विकास र विस्तारका लागि भइरहेको काम योजना र उपलब्धिबारे चर्चा गर्दै झापामा मासुजन्य उत्पादनको अवस्था र कारोबारको कुरा गर्दा त्यही क्षेत्रमा रहेका भूटानी शरणार्थी पनि मुख्य हिस्सा हुन् शरणार्थी शिविरमा खसीभन्दा कुखुराको मासुको खपत धेरै छ पुनर्वास भएका आफन्तहरूले पठाइदिएको रकमबाट शरणार्थीले आफूलाई मन लागेको खान र लाउन सक्ने भएका छन् सहायता संस्थाहरूले नदिने मासु शरणार्थी आफैले किनेर खान थालेपछि शरणार्थी शिविरमा मासुको कारोबार बढेको छ
झापा दमकको बेलडाङ्गी बजार एकाबिहानैदेखि शरणार्थी रमेश राई यत्तिकै व्यस्त हुनुहुन्छ। उहाँको काम चाहिँ कुखुरा काट्नु र मासु बेच्नु।
अर्डर थियो है, अर्डरको लागि हामीले 20 जस्तो मारे थियो, 40 मारे, अब 10
सरदर सधैँ चाहिँ कति बिक्छ यहाँ कुखुराको मासु?
पहिला भनेको हाम्रो 4 क्विन्टलसम्म जान्थ्यो।
एक दिनमा 4 क्विन्टल?
हजुर,
400 केजी।
400 केजी जान्छ। अहिले भनेको त्यस्तै लगभग 150 केजी जान्छ।
कसरी केजीको अहिले कुखुराको मासु?
अहिले भनेको कुखुरा भनेको 220।
कहाँबाट ल्याउनुहुन्छ यहाँ बेच्ने कुखुरा?
मधुमला, गौरदा, सबै गाउँबाट ल्याउँछ।
शरणार्थी शिविरको साँधैको बजार, बढी ग्राहक त भुटानी शरणार्थी नै। ग्राहक मात्रै होइन, व्यापारमा पनि सामेल छन् केही शरणार्थी। तिनै मध्येका एक राम सुब्बा हुनुहुन्छ। उहाँ चाहिँ यहाँका कुखुराको मासु बेच्ने मध्ये पुराना व्यवसायी। 17 भयो उहाँले कुखुराको मासु बेच्न थालेको।
यो नभ्याएर अहिले पार्टीको लागि कुखुरा बनाएर दिएको थिएँ, त्यही भएर फुर्सद नभएर बनाउनु, अब एकछिन पछाडि तुरन्तै बनाइहाल्ने, सरसफाई गर्नु पर्यो।
शिविरभित्र पनि पार्टीहरू भइरहन्छ कि?
भित्र बाहिर सबै, आज बेल्ने वन
शिविरभित्र।
हजुर,
पार्टीमा कति जति कुखुरा लान्छन् शिविरभित्र चाहिँ? सरदर
यस्तै 10-15 केजी 20 केजी।
बाहिर जाने पुनर्वास जाने कुराले त शिविरभित्र पार्टीहरू भक्का होला नि, होइन?
हजुर हजुर, यो चाहिँ पुरै 100% नै हो। म पहिले लोकल बेच्थेँ, त्यस पछाडि ब्रोइलर बेचा गर्न थालेको छ कति 12 भयो।
दिनमा कतिको बिक्छ
अहिले? लगभग 100 केजी छ होला। अहिले धेरै व्यापारी छ, सबै कुखुरा व्यापार गर्ने मात्रै छन्, त्यही भएर अहिले गाह्रो छ।
बेलडाङ्गीमा करिब करिब कति जति मासु बिक्ला दैनिक कुखुराको मासु अहिले?
बेलडाङ्गी 1, 2, 3 गरेर जम्मा 100 भन्दा बढी नै होला पसल केमित्र। कुखुरा काटेर बेच्ने मात्रै 100 भन्दा बढी नै होला। एउटा दोकान बराबर 20-25 केजी बेच्दा पनि 2000 केजी त जाने नै रहेछ।
ठुलो कारोबार जस्तो 2000 केजी कुखुराको भनेपछि त झन्नै दिनको 2-2.5 लाख रुपियाँको कुरा पो रहेछ त यो त।
हजुर हजुर, 2-3 लाखको कारोबार हुन्छ कुखुरा मात्र दिनमा, बेलडाङ्गी 1, 2, 3 गरेको।
दिनको 3 लाख हाराहारीको कारोबार कुखुराको मासु मात्र। बेलडाङ्गी क्षेत्रमा व्यावसायिक रूपमा निकै फस्टाएको छ कुखुराको मासु व्यापार। 9 वर्षदेखि कुखुराको मासु बेच्दै आएका यम बहादुर राई भन्नुहुन्छ,
दिनमा 60-65 केजी जस्तो बेच्छु म।
एउटा खाट अनि यो प्लास्टिकको छाप्रो, एउटा ढक तराजु, अनि कुखुराको मासु काट्ने अचानु, खाट, एउटा खुकुरी, अनि बाल्टीमा केही पानी, टिनमा पानी उमालिरहनु भएको छ पर। तपाईँको व्यवसाय गर्ने ठाउँ, ठेगाना र अवस्था यति नै?
हजुर, यति नै।
तपाईँले यति सामान र यति कुखुरा कति लगानी गर्नुभएको? यहाँ पुँजी कति लगानी गर्नुभयो?
यो पुँजी लगानी भन्दा पनि कुखुराहरूलाई त्यस्तै 6-7 हजार।
शरणार्थी शिविरमा कुखुराको मासुको माग बढेपछि शिविर छेउछाउको बस्तीका बासिन्दाले कमाईको नयाँ मेलो भेटे, कुखुरा पालन। 40 हजार भुटानी शरणार्थी रहेको बेलडाङ्गी शिविर प्रतिरको दुम्से गाउँको एउटा टोलका 65 घरमा कुखुरा पालिएको छ। कुखुरा पालक प्रकाश आचार्य:
यो खोरमा अहिले 300 छ, त्यो खोरमा पनि 300 नै छ, तर त्यहाँ चाहिँ अहिले 18 दिनको मात्रै भएको छ, सानो छ। 15-15 दिनको फरकमा 45 दिनमा मेरो 300 चल्ला हुन्छ।
भनेपछि वर्षमा तपाईँले कति सिमल बेच्नुहुन्छ कुखुरा?
म 60 दिनमा एक छिमल कुखुरा बाहिर पठाउँछु, फेरि अर्को छिमल आउँछ, भनेपछि मेरो लगभग 3600 जति कुखुरा म वर्षमा बेच्छु।
12 छिमल
कुखुरामा बेच्छु। करिब करिब मेरो वर्षभरिमा 5 लाख जतिको कारोबार हुन्छ। मैले 59 साल चैत 25 गतेबाट चाहिँ यो व्यवसाय सुरु गरेँ, व्यवसायकै गुजारा सुरु गरेको हो, व्यवसाय नै त नभनौँ।
कसरी सिक्नुभयो, कसैले सिकायो कि यो पनि गर्नुपर्ने काम हो भनेर?
मेरो जग्गा जमिन भनेको मात्रै 5 कट्ठा छ, 5 कट्ठा जग्गा मात्रै भएकोले गर्दाखेरि मैले मेरो घर धान्नलाई अलिकति गाह्रो भयो, अनि विभिन्न चक्करले मलाई सताइरह्यो। म कहिले विदेश पो जाउँ कि वा अन्त कहीँ यही पो गरौँ कि भने, मेरो परिवार सङ्ख्या त 3 जना मात्रै हो, र पनि कहिले काहीँ कठिनाइ आयो, आय आर्जन गर्न अलिकति कठिनाइ नै हुने भएको होला। मैले कहीँ काठमाडौँको किनारातिर छिरे, त्यहाँदेखि मैले कुखुरा पालन व्यवसायहरू गरेको पनि हेरेँ, अनि त्यहाँदेखिको बजार पनि हेरेँ। मैले काठमाडौँको हिसाब किताबमा हेर्दाखेरि यो बजारमा पनि म यो कारोबार गर्न सक्छु होला, बरु विदेश जाने 1,50,000, 20,000, 15,000 लाख रुपियाँभन्दा तल होइन माथिसम्मको लगानी गर्दाखेरि मैले यसो अन्दाज गरेँ। यो लगानी मैले यो कुखुरा पालन व्यवसायमा गर्दाखेरि मलाई मेरो घर गुजारा चल्छ होला भन्ने अनुमान गरेर नै मैले यो व्यवसाय थालेको हो।
प्रकाश जस्तै गाउँका सबै जसोको दैनिकी ब्रोइलर कुखुरालाई दाना पानी दिएर सुरु हुन्छ। धनबहादुर बस्नेतको घर आँगनमा त कुखुराका 3 खोर छन्।
बिहान उठ्ने यसो मुखसुख धोयो र है, अनि चिया स्या खायो, अनि त्यहाँदेखि कुखुरालाई चारो पानी, र अहिले यहाँ 300 लगाएको छ।
अब यो बेच्ने बेला हुन आँटो के हो?
बेच्ने बेला भनेको अब 10-12 दिन पछाडि बेचिन्छ होला, 45 दिन कटेर उता त्यति यहाँ बेचिन्छ, नभए पनि 50 दिनसम्म पुग्छ, त्यति गर्दा अढाईदेखि उ क्रस हुन्छ होला।
कति जति खर्च भएको हुन्छ एक छिमलमा भनौँ न?
45 दिन पाल्दा 300 कुखुरालाई अन्दाजी नि 58,000-60,000 खर्च हुन्छ।
आउँछ चाहिँ कति?
15,000-20,000 होइन, नाफा राम्रै हुन्छ हुन त।
बजारले खोजेको माल उत्पादन गरियो भने गरिखान सजिलो पर्दो रहेछ भन्ने राम्रो हेक्का पाएका छन् उत्तरी दमकको बेलनागी शिविर आसपासका गाउँले।
समयसँगै मान्छेको जीवनशैली बदलिरहेको हुन्छ, काम र परिश्रमले यो गतिलाई झन बढाउँछ। भुटानी शरणार्थीको हकमा यो कुरा अझै धेरै सार्थक देखिन्छ। कुनै बेला के खाउँ र के लाउँ रहेका भुटानी शरणार्थी सहायता संस्थाको भरमा पुगे। हिजो आजको कुरा बदलिएको छ। पुनर्वास भएका आफन्तको सहयोग र विभिन्न सिप सिकेर काम गर्नाले शरणार्थीको जीवनशैली फेरिएको छ, उनीहरूलाई समृद्ध बनाइरहेको छ। यो समृद्धि पुनर्वास भएका शरणार्थीमा चाहिँ कस्तो होला त सुनौ। बेलडाङ्गी 2 शरणार्थी शिविरबाट अमेरिकाको कोलोराडो पुनर्वास भएका जेबी महतसँग टेलिफोनमा गरिएको कुराकानी।
एक वर्षसम्म चाहिँ अब यहाँको गभर्मेन्टले एजेन्सी लगायत गभर्मेन्टले हामीलाई पुलिस च्यानल के के दिएर हामीले सहयोग पुर्याएको थियो, हाउस रेन्टहरू जस्तै 4 महिना हाउस रेन्ट थियो। अहिले भनेको अब जागिर छ, अहिले भर्खर भन्दा पनि म 1 साल भयो मैले जागिर पाएको। म एउटा क्यान्डी फ्याक्ट्रीमा प्याकेजिङ डिपार्टमेन्टमा काम गर्छु, राम्रै छ। अब
जुन काम गर्नुहुन्छ त्यो कामबाट चाहिँ तपाईँको कमाई अथवा तपाईँको अवस्था के कस्तो खालको छ?
अब 8 घन्टा काम गर्नै पर्ने, बिहानदेखि बेलुकासम्म 8 घन्टा पुर्याउनुपर्छ, आधी घन्टा एक्स्ट्रा पाइन्छ त्यति कम्पनीको तरफ गरिदिन्छ, र पारिश्रमिक जति पाइन्छ त्यसले एकजनाले चाहिँ एउटा घर धान्नु, गाडीलाई अब आफ्नो गाडी बिना यहाँ त कतिको गाडी हुनु पर्दो रहेछ, परिवारमा जतिजना काम गर्छन् आफ्नो गाडी हुनै पर्ने, किनभने हाम्रो भिन्न भिन्न दिशा हुन्छ, भिन्न भिन्न बाटो हुन्छ, र अब त्यो गाडीलाई मेन्टेन गर्नुपर्ने, इन्सुरेन्स तिर्नुपर्ने, ट्याक्स तिर्नुपर्ने, अनि घर भाडा तिर्नुपर्ने, बिजुलीको, ट्रासको, पानीको, ग्यासको गर्दाखेरि 8 घन्टा एक दिनमा 8 घन्टा गर्नुपर्छ। एक हप्ताको तपाईँको 10 दिनको जस्तै 80 घन्टा काम पुग्नुपर्छ, अनि त्यो 80 घन्टा चाहिँ पुर्याएरै छोडिन्छ कम्पनीले, अनि त्यो पैसाले चाहिँ भनेको हामीले एक्सपेन्डिचर गर्दाखेरि यताउता सबै तिर्दाखेरि
त्यहाँ भुटानी शरणार्थीले पाउने काम चाहिँ के कस्ता खालका हुँदो रहेछन् त्यसबारेमा अलिकति बताइदिनुहोस् न।
सुरुमा चाहिँ आफै गरेर काम पाउन एकदमै गाह्रो पर्छ, यहाँ हामीले त्यस्तै फेस गऱ्यौँ पहिला पनि। एजेन्सीको माध्यमबाट जानु पर्दो रहेछ, एजेन्सीले चाहिँ सिफारिस गरेर यी मान्छे एकदम सक्षम छन्, यिनीहरू काम गर्न सक्छन्, तपाईँहरूको फ्याक्ट्रीमा लगाएर हेर्नुहोस्, एकखेप ट्राई गर्नुहोस् भनेर रिक्वेस्ट गरेपछि चान्स पाइँदो रहेछ। अनि काम भनेको एन्ट्री लेभल जब जस्तै पनि काम गर्नुपर्ने, अब त्यो त्यहाँ उहाँको जस्तो अब चेयरमा बस्ने, अलिकति हाकिमबाट बस्ने, त्यो चाहिँ हुँदो रहेछ।
तपाईँले एजेन्सीहरूले चाहिँ काम लगाइदिन्छ, काम खोज्न सजिलो हुन्छ भन्नुभयो, त्यो तपाईँहरूलाई सक्षम बनाउन चाहिँ उनीहरूले के खालको लगानी अथवा के खालको सिप सिकाउँदो रहेछन् त भुटानीलाई?
हजुर, पहिला आउँदाखेरि हामीलाई जस्तै अब अलिक शिक्षा नभएकोलाई इमिली ग्रिफिट भन्ने, अब डेनमार्कमा चाहिँ इमिली ग्रिफिट भन्ने ठुलो एउटा एजुकेसन सेन्टर छ, त्यहाँ लगेर सबैलाई पढाइदिने फ्रीमा, उनीहरूले घर भाडा एजेन्सीले तिर्दिन्छ, त्यो इमिली ग्रिफिट स्कुलमा पुग्ने बस पास दिन्छ, महिने पछि बस पास दिन्छ, घर भाडा दिन्छ, फुड स्ट्याम्प दिन्छ, अनि त्यहाँ गएर अब एबिसिडीदेखि नै लिएर पनि एकदमै उनीहरूले प्र्याक्टिकल्ली यताउता घुमाएर आउने त गरेर निकै जान्ने पार्छन् यिनीहरूले। अब जस्तै 3 महिना 6 महिना 1 वर्ष कोर्स हुन्छ त्यो गरिसकेपछि अनि ओरिएन्टेसन क्लासेस हुन्छ त्यो बिचमा पनि।
त्यहाँ गएर तपाईँलाई जुन काम सिकाउँछन् त्यो सिकाउनुभन्दा अगाडि, तपाईँ पुनर्वास हुनुभन्दा अगाडि तपाईँले जानेका ज्ञान, सिप, काम, यी कुराहरूको चाहिँ कतिको ठुलो भूमिका हुँदो रहेछ, यी कुराले कतिको सघाउँदो रहेछ त?
हजुर, यो आफूले जानेको स्किलले धेरै धेरै सहयोग पुर्याउँछ हामीलाई, किनभने हामीले केही कुरा जानेरै आएका छौँ भने त्यसले धेरै सहयोग पुर्याउँछ। जस्तै यहाँ कतिजना हाम्रै भुटनी दाजुभाइहरू टिचिङ पेसामा पनि संलग्न हुनुहुन्छ, टिचिङ पाइसक्नु भएको छ, कतिजना अब जस्तै अब मेकानिक गर्नेहरूले त्यस्तै खालको काम सजिलै पाउन सक्नुहुन्छ, र जुन जुन प्रोफेसन आफूलाई स्किलहरू थाहा छ प्रोफेसनमा हुनुहुन्थ्यो उहाँहरूले सजिलैसँग काम पाएको थाहा पाएँ मैले चाहिँ।
तपाईँको परिवारमा को को हुनुहुन्छ, उहाँहरूको चाहिँ मनस्थिति अथवा उहाँहरूको चाहिँ भनाइ के खालको छ त खासमा पुनर्वास भएपछिको जीवनशैली हेर्दाखेरि?
मेरो परिवारमा मेरो 3 जना छोरी र श्रीमती अनि म 1 जना 5 जना छौँ। हजुर, पहिला आउँदाखेरि त हामी बिचमा नैराश्य छाएको थियो, एकदम दुःख लागेको थियो, एउटा रोड क्रस गर्नुलाई हामीलाई कस्तो धौधौ पर्थ्यो, केही थाहा थिएन, अन्धकार जस्तो लाग्थ्यो, आफ्नै देश याद आउँथ्यो, आफ्नै पनहरू, आफ्नै नेपाली पन, आफ्नै भुटानी पन याद आउँथ्यो। हामी खालि विदेशीहरूको ठुलो एउटा एपार्टमेन्टमा जान्थ्यौँ, 150 एपार्टमेन्टको एउटै बिल्डिङ छ त्यसमा राखिदियो, र हामी एक हप्तासम्म त खाना पनि खाएनौँ, हामीलाई दुःख लागेको थियो, पानी पनि पिउन मन लागेन, कहाँ खाना आइयो जस्तो लाग्यो। अहिले अब 2 छोरीहरू त बिहा गरेर अलग अलगै बस्छन्, कान्छी छोरी र हामी 2 हस्बेन्ड वाइफ एउटा घरमा छौँ, र अहिले हाँसीखुसी ठिकै छ भनौँ, अहिले राम्रै छ, किनभने अब मेरो श्रीमतीले पनि काम पाइन्, मैले पनि काम पाएँ, अनि मेरो छोरीले पनि ग्रेजुएसन गरिसकेर काममा लागिरहेछन्, र तिनजनाले यसो हेर्दाखेरि तिनतिरबाट भेला पारेर कमाइले यस्तै यस्तै रहेर पनि जिन्दगी राम्रै हुने रहेछ, बाँच सकिने रहेछ, यहीँको जस्तो यहीँको मान्छे जस्तो सानसानो हिँड्न डुल्न सकिने रहेछ भन्ने अनुभव हुन थाल्यो। होइन,
अरू पुनर्वास भएका भुटानी शरणार्थीको जीवनशैली चाहिँ कस्तो छ, तपाईँका छिमेकीहरू आफन्तहरू उनीहरू के भन्छन् त?
भुटेको पनि पहिला पहिला चाहिँ अब सबैलाई त्यस्तै नै हुन्छ, आफ्नो देश छोडेर अब आफूले चिनेको जानेको त्यस्तै अब आफ्ना परिवारबाट बिछोड भएर आएपछि धेरै दिन निराश त हुन्छन्, तर पछि पछि त्यस्तै यहाँ धेरै संस्थाहरू छन्, जस्तै अब इमिडिएटली मैले अघि भने स्कुलमा लाने, स्कुलमा लगेर कन्ट्रोल गर्ने, अनि त्यहाँदेखि स्प्रिङ इन्स्टिट्युट भन्ने छ जहाँ चाहिँ ओरिएन्टेसन क्लासेसहरू दिने धेरै चिजहरू सिकाउँछन् उनीहरूले यस्तै, अनि त्यो ओरिएन्टेसनमा चाहिँ अब त्यस्तै तुलना गर्ने, तिमीहरूको देश कस्तो थियो अहिले यहाँ कस्तो छ, तिमीहरूले के चाहिँ दुःख परेको छ, कसो गर्दा खुसी हुन्छ भन्ने धेरै धेरै कुराहरू सोधेर चाहिँ, अनि फ्यामिलियर बनाएर मान्छेहरूसँग गफ गर्न ग्रुप ग्रुपमा अहिले धेरै धेरै मान्छे एकै आवधि एउटा ठुलो आवधिमा त्यसरी राखिदिएछ भुटनिजहरूलाई पनि, सबै छिमेकीहरू भुटनिजहरू नै छन्, र जसरी उनीहरूले पहिलाका मान्छेले काम गरेर आएका छन्, जसरी स्कुल जान्छन्, जसरी ओरिएन्टेसन क्लासमा जान्छन्, जहाँ जहाँ बोलाएको त्यसरी मान्छेहरू सबै अनुसरण गर्दै गइरहेका छन् र धेरै विकास भएको छ भनौँ न, सबैले काम गरिरहेका छन्। गर्न नसक्नेहरूलाई गभर्मेन्टले फेसिलिटीहरू दिएको छ, अपाङ्गहरूलाई भयो, बुढाबुढीहरूलाई भयो, र गर्न सक्नेहरूलाई कामको अवसरहरू पनि धेरै धेरै प्रदान गरेको छ, र भुटनिजहरू खाना नपाएर भोकाले नाङ्गा भोका भएर चाहिँ अहिलेसम्म हिँडेका छैनन् भन्ने जस्तो मलाई लागिरहेको छ, किनभने मैले देखेँ अन्त सबै राम्रै छ अहिले।
उहाँ हुनुहुन्थ्यो अमेरिकाको कोलोराडो पुनर्वास भएका जेबी महत, पुनर्वास भएका भुटानीहरूको जीवनशैली र अवस्थाबारे टेलिफोनमा कुराकानी गर्दै।
तपाईँ सुन्दै हुनुहुन्छ बदलिदो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिदो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम मेचिट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड र सप्तरंगी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भूटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन र उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौ। आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजभाग, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल बिदा माग्छौ। नमस्कार।